सबसे पहले सोच ही होती है.
The first initial thing is a thought, an idea.
जब आदमी बैठेगा, फिक्र करेगा, अल्लाह तबारक व तआला रास्ते खोलेगा.
And then once you sit and ponder over these thoughts and try to fulfill these thoughts, then Allah Subhanahu wa Taala opens the ways.
इसलिए सच्ची तलब के साथ, सच्ची फिक्र के साथ में कहना सुनना होना चाहिए.
That's how we should sit with sincere intention.
कि भाई मैं अपनी जिंदगी में चाहता हूँ कि 100% दीन आ जाए.
That I would like to enter 50 deen into my life, 100%.
और जितने मुसलमान हैं सबकी जिंदगी में भी आ जाए.
And also to enter into the lives of all the other Muslims also.
पूरी दुनिया के मुसलमान.
All in the whole world.
और जितने इंसान हैं सबकी जिंदगियों में भी आ जाए.
And every other human on this planet that they should also enter into.
और जितने जिन्नात हैं उन सब की जिंदगी में भी आ जाए.
And all other jinns also.
क्योंकि इंसान और जिन दोनों जिम्मेदार हैं दीन के.
Because humans and jinns, they are both responsible for deen.
और जन्नत और जहन्नम दोनों के लिए.
And paradise and hell are for both.
जिन्नात को भी जन्नत में जाना जरूरी है.
So jinns will also enter into jannah.
और उनको भी जहन्नम से बचना जरूरी है.
And they should also try to protect themselves from the fire of hell.
अब उनका निजाम अल्लाह पर कैसे रखेंगे वो अल्लाह जानते हैं.
Their system, how that is structured, Allah knows best.
मगर दीन के तो जिम्मेदार हैं वो.
But they're still responsible for practicing deen.
इसीलिए हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम उनमें तबलीग के लिए भी तशरीफ ले जाते थे.
That's why Nabi sallallahu alaihi wasallam also used to visit them to convey the message of deen to them.
छह मरतबा जाना रिवायतों में आता है. मुस्तकिल आपने उनकी तरफ सफर फरमाया.
We find at least 6 times in the riwayat that Nabi sallallahu alaihi wasallam went to visit the jinnat.
जिनमें दो मरतबा हज़रत अब्दुल्लाह बिन मसूद रज़ियल्लाहु तआला अन्हु भी साथ थे.
In which 2 times हज़रत अब्दुल्लाह बिन मसूद रज़ियल्लाहु अन्हु was also with Nabi sallallahu alaihi wasallam.
तो सारे इंसानों की जिंदगियों में दीन आए और मेरी भी जिंदगी में आ जाए. अब अंदाजा कीजिए कि सारे इंसानों की जिंदगी में आने के लिए बहुत ही ज्यादा फिक्र चाहिए.
So can you imagine how much effort that must require to make deen enter into not just my life but the life of each and every individual on this planet?
घर के अंदर अगर कुछ अफराद ज्यादा हो जाए तो उनके खाने पीने की फिक्र कितनी ज्यादा हो जाती है.
If we have more than a few people in our house and we start to get worried how am I going to feed them?
और अगर आपने कोई प्रोग्राम की कोई तकरीब है आपके पास और 200-300 आदमियों का अपने खाने पीने का इंतजाम किया हुआ है कितनी बड़ी फिक्र चाहिए होती है.
And if you have a special gathering of maybe 200-300 people, can you imagine, you know, how much worried and concerned we are, how we can make everything go smoothly?
कितनी बारीक से बारीक चीज का जायजा लेता है आदमी ताकि उनको तकलीफ ना हो और मैं बेइज्जती से भी बच जाऊं.
And we try to plan even the minutest details so that the event can be successful, that we can also not be embarrassed.
सारी इंसानियत में दीन आ जाए इसकी फिक्र मैं करूं और आप करें बहुत ज्यादा चाहिए.
So now extrapolate that to each and every individual on the planet. Can you imagine how much effort that would take?
और सारे मुसलमान जो पूरी दुनिया में फैले हुए हैं उनमें दीन आ जाए इसकी भी बहुत फिक्र चाहिए.
And then a subset of those humans, that the Muslims that are spread throughout the world, how they can enter into deen completely, that also requires an effort.
उसके लिए मुझे उनके अहवाल से वाकिफ होना होगा कि वह हैं किन हालतों में.
So first of all, we need to be aware of the conditions in which they live.
उसके बारे में फिक्र करनी होगी कि उन तक बात कैसे पहुंचाई जाए.
And then to think about how we convey the message to them.
कितनी मर्तबा पहुंचाई जाए.
How many times we should go to them.
कितनी मेहनत से पहुंचाई जाए.
How much effort we should make.
कितना पैसा उसको लगाना पड़ेगा.
How much money do I need to spend.
कितना वक्त उसको लगाना पड़ेगा.
How much time do I need to spend.
और कितनी दुआएं अल्लाह पाक से करनी पड़ेंगी.
And how much duas I need to make.
और कितनी दिली तवज्जो उसके लिए चाहिए.
And how much concentration I need to have.
बहुत चाहिए मेरे दोस्त.
It's a lot of concentration.
उस सब चीजों को सोचने के लिए बैठे हैं.
So that's why we're sitting here to prepare for all that.
जब भी मुजाकरा करते हैं दावत का वो इसी मकसद के लिए होता है.
And whenever we sit for the intention of deen, that's what we're trying to rejuvenate.
दीन की बुनियाद ईमान पर है.
The foundation of deen is iman.
इसलिए ईमान के मुजाकरे करने पड़ते हैं.
That's why we have to muzakara of iman.
और इसी वजह से ईमान के हलके कहलाए जाते हैं.
And that's why they call the gatherings of iman.
ईमान के मुजाकरों से ईमान में तक़वियत आती है.
And through the reminders of iman, our iman is strengthened.
और ईमान के तकाज़े खुलते हैं.
And we understand
iman
demands of deen.
जितने ज्यादा ईमान के तकाजे आदमी पर खुलेंगे उतने तकाजे पूरा करने के लिए आमादा होगा.
The more we understand the demands of iman, the more we will be ready to fulfill those demands.
ईमान के मुजाकिरों का ये खास फायदा होता है.
That's one of the special benefits of the gatherings of iman.
इसीलिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इसकी ताकीद फरमाई है.
That's why the Prophet sallallahu alaihi wasallam would emphasize on these gatherings.
Jadidu imanakum yaqulu la ilaha illallah.
That you refresh and renew your deen by saying la ilaha illallah.
La ilaha illallah ka zikr karna bhi isme shamil hai.
And by saying, by this reference, that means yes, obviously you repeat la ilaha illallah.
Aur dusre la Allah ke tazkire isme shamil hai.
And also to talk about Allah subhanahu wa ta'ala.
आज के हजरत मौसा साहब दामत बरकातहू फरमा रहे हैं कि इस हदीस शरीफ का मिज़दाक अल्लाह तबारक व तआला के तज़किरे हैं.
मौसा साहब दामत बरकातहू इज एम्फसाइजिंग थ्रू दिस हदीस इज नॉट जस्ट द रेपिटिशन ऑफ ला इलाहा इल्लल्लाह बट द
वो भी शामिल है.
यस दैट्स आल्सो इंक्लूडेड बट इट्स आल्सो मोर द एम्फसाइजिंग एंड द रिमाइंडिंग आवरसेल्व्स अबाउट द क्वालिटीज ऑफ अल्लाह सुब्हानहू.
क्योंकि जितनी अल्लाह के सिफात का, अल्लाह के अस्मा का, अल्लाह के खुसूसियात का, अल्लाह के अफ़ाल का हम तज़किरा करेंगे उतनी अल्लाह तबारक व तआला से हमारे मामलात खुलेंगे.
It is the more we remind ourselves about the characteristics and the powers and the sifat of Allah subhanahu wa ta'ala, they will be easier for us to practice upon them.
और जो तकाज़े होते हैं वो भी अल्लाह तबारक व तआला को समझने पर ही है.
These demands become more aware to us the more we understand the powers of Allah subhanahu wa ta'ala.
Allah ki azmat ko, Allah ki qudrat ko.
To understand the power and the magnanimity of Allah subhanahu wa ta'ala.
Allah ke nizam ko.
The system Allah has created.
Allah pak kaise hain.
And how Allah subhanahu wa ta'ala is.
Allah pak kya karte hain.
What can Allah subhanahu wa ta'ala do.
Allah ne ghaib mein kya kya nizam rakha hua hai.
And the unseen system that Allah subhanahu wa ta'ala has set up.
अल्लाह ने ईमान को मुकम्मल करने के लिए अल्लाह ने ईमान के लिए क्या क्या चीज़ों को शर्त करार दिया है.
And to complete our iman, what are the conditions that Allah subhanahu wa ta'ala has set up for us?
और उन चीज़ों को क्यों शर्त करार दिया है.
And why these have been made conditional?
ये सब चीज़ें सोचने की.
We have to understand this.
बहुत कुछ हम अल्लाह पाक के बारे में जानते हैं.
We know a lot about Allah subhanahu wa ta'ala.
मगर उसको याद रखने की आदत नहीं है.
But we don't have the habit of remembering these things.
मुजाकिरों से याद रहने लगता है.
So by these gatherings and these reminders, these things come back to us and we remember them.
आम इंसानों के ज़हन में यह है कि अल्लाह पाक तो है.
The common person thinks, yes, Allah subhanahu wa ta'ala is there.
हर ईमान वाले के दिल में है.
Every person who has iman, they understand that.
लेकिन अल्लाह ने अपने बारे में कुछ अजीब बातें फरमाई हैं.
But Allah subhanahu wa ta'ala has told us many unique things about himself.
ये हो सकता है कि तुम ये सवाल करो कि मैं कहाँ हूँ.
It may be possible that you're thinking, where am I?
जैसा अलग अलबादियाँ में मेरे बंदे मेरे बारे में जो पूछें.
That when my slaves ask about me, where am I?
फ़ाइनी करीब.
That I'm close by.
अब एक जुमला फरमा दिया मैं करीब हूँ.
If he says I'm close by.
अब ये करीब तो एक ऐसा लफ्ज है जिसके बहुत मिसदाक हैं.
And there can be many understandings of what does it mean to be close by.
हम आपस में एक दूसरे के करीब बैठे हैं
right now we're sitting close to each other
हमारे रिश्तेदार वाले हमसे करीब हैं
our relatives are close to us
अतराफ के जो शहर हैं शिकागो के वो करीब हैं
these cities and villages close to Chicago they're also close by
जो नॉर्थ अमेरिका के लगे हुए जो ममालिक हैं वो करीब हैं दूर के मुकाबले में
those countries that are close to North America they're closer to us comparatively to those that are further away
चांद के मुकाबले में मक्का मदीना करीब है
as compared to the moon मक्का and मदीना are closer
सूरज के मुकाबले में चांद करीब है
as compared to the sun the moon is closer
आम फरमा दिया अल्लाह ने कि मैं करीब हूं
he made a blanket statement that I'm close by
हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने इसकी वजाहत फरमाई
बट अल्लाह सुब्हानहू व तआला नबी सल्लल्लाहु अलैहि वसल्लम क्लेरिफाइड दैट इन हदीस
सहाबा ने एक मर्तबा कहा कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन रब्बना बईदुन फनुनादी अम करीबुन फनुनाजी
द सहाबा कहा नबी सल्लल्लाहु अलैहि वसल्लम दैट इज आवर लॉर्ड फार अवे दैट वी क्राई आउट टू हिम और इज ही क्लोज बाय दैट वी कन्फाइड इन हिम
सफर में पूछ रहे थे ये बात
so they asked him while he was traveling
और वो सफर ऊंटों पर था उन लोगों
का and they were traveling on camels
हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम जो ऊंट पर बैठे हुए हो तुम्हारे दरमियान और ऊंट की गर्दन के दरमियान में अल्लाह तबारक व तआला तुम्हारे ऊंट की गर्दन से ज्यादा करीब है
नबी सल्लल्लाहु अलैहि वसल्लम explained that as they were traveling on a camel that Allah subhanahu wa ta'ala is closer to you than you are physically now down to the neck of your camel
min uluqi rahilatikum tumhari sawari ki gardan se zyada kareeb
the neck of the camel you're traveling on
isliye bahut zyada chillane ki zarurat nahi
so there's no need to yell and scream
isliye tum aahista aahista apne parvardigar ko pukaro
so you can whisper to him
magar allah pak ne apne taaruf ke sandarbh mein kiya hai ki dheere dheere baat aage badhaiye
but allah subhanahu wa ta'ala introduced himself in such a way that he expanding things gradually
lekin ek hi baat sab ek hi martaba mein sari baat bolenge to aadmi ka zehen lega nahi
because if you explain something at one time it may be possible that you don't comprehend it completely
allah ne dusri jagah par ye farmaya
allah spoke to said another place
jab tum do aadmi baat karte ho to main teesra hota hu
jab two people are confiding with each other I am the third one
tum teen karte ho to main chautha hota hu
and if three are together I am the fourth
अगर तुम पांच करते हो तो मैं छठा होता हूँ
If you are five, then I am the sixth.
तुम ज्यादा हो या कम हो एक मैं होता हूँ
Whether you're more or less, I am amongst you. I am one of you.
यहाँ एक बारीक बात भी है
So there is a delicate fine point to understand here.
वो ये है कि तादाद में इजाफा नहीं होता
That is not adding a number to the gathering.
अगर पांच आदमी बात कर रहे हो तो छठे अल्लाह हैं लेकिन छह नहीं होते पांच ही रहते हो
फॉर एग्जाम्पल इफ फाइव पीपल आर टॉकिंग अल्लाह सुब्हान व तआला इज सिक्स इट डजंट मीन देयर आर सिक्स पीपल टुगेदर नो इट्स स्टिल फाइव बट अल्लाह सुब्हान व तआला इज स्टिल विद देम
क्योंकि बात बारीक होती है इसलिए उसको उसकी डिटेल में नहीं जाते
बिकॉज़ दिस इज अ फाइन पॉइंट टू अंडरस्टैंड दैट्स व्हाई वी आर नॉट गोइंग टू मच इनटू डिटेल्स
अब कहीं अल्लाह पाक ने यूं फरमाया कि हमने पैदा किया इंसान को इसलिए वला अलमु मा तुवस्विसु बिही नफ्सु कि जो उसके जी में बातें होती हैं वो हम सुनते हैं जानते हैं
and another place Allah said that because we have created you we know what you are thinking we know what is inside of you
हर आदमी अपने अंदर बातें करता रहता है
everyone speaks to themselves
चाहे वो बोल रहा हो चाहे वो सुन रहा हो
whether he's talking or listening
अभी आप लोग बात सुन रहे हैं उसके साथ-साथ अंदर से कुछ बात भी कर रहे हैं
Now you guys are physically listening to this talk but you're also talking to yourself inside.
वो क्या कर रहे हैं अल्लाह ही जानता है और आप जानते हैं.
So what you are saying to yourself? Yes, you know but also Allah knows.
और पूरी दुनिया की मखलूक का ये हाल है.
And this is true for everyone on this planet.
ना जो बैठे हुए खाली उनकी नहीं है बातें.
Not just these few people that are sitting here.
दुनिया में जितना इंसान है.
Every human on this planet.
जितने जानदार हैं.
Every living thing.
समंदर की मखलूक है, खुशकी की मखलूक है.
Whether in the seas or in the on land.
आसमानों की मखलूक है.
Or on the air.
जहाँ कहीं जो कोई बोलने वाला है.
Anyone who can talk.
जहाँ कोई जहाँ सोचने वाला है.
Anyone who can think.
अल्लाह तबारक व तआला उसको जानते हैं.
Allah subhanahu wa ta'ala knows what they think.
क्योंकि एक ऐसी ऐसी बात थी है कि इसका भी समझना उतना आसान नहीं था तो और वाजे किया उसको
So because this is something that may not be easy to understand, it's more clarification. He says that in the Quran that I am closer to you than your jugular vein.
And
that is the prime carotid, the artery in our inside our body. If that is not there, then we will not be alive. So now we see how the word close by, qareeb means close by, how that can be understood in different ways.
Hamari jaan humse kitna qareeb hai?
How close is our life to us?
Allah farma raha hai, tumhari jaan se zyada main tumse qareeb hu.
He said, I am closer to you than your own life.
Nahnu aqrabu ilayhi min hablil warid ka yahi matlab banta hai.
This can be an understanding of this ayah. This is something we need to learn.
क्योंकि जिस बंदे पर ये बात खुले है कि मेरी जान से भी ज्यादा वो मुझसे करीब हैं, आपसे भी ज्यादा करीब हैं, मेरे से भी ज्यादा करीब हैं, उसके तकाजे क्या होंगे?
So someone really understands this that Allah is closer to me than myself, than my own life. Can you imagine the ramifications of that reality in his mind?
अल्लाह पाक फरमा रहे हैं अवलम यकफी बिरब्बिक अन्नहु अला कुल्ली शयइन शहीद.
Is it not enough for you to understand that Allah subhanahu wa ta'ala is present
everywhere? Allah subhanahu wa ta'ala
is saying that wherever you are, whatever you're doing, that every action Allah subhanahu wa ta'ala is present with you. Whether you're private or public. Whether you're worshipping or whether you're doing some other action. You're working outside in the shops or at home. Privacy or public. Darkness or light. Allah is saying, I'm present.
इसीलिए हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि यहफ़ुल्लाह यहफ़ुका यहफ़ुल्लाह तजिदहु तिजाहका.
Where Nabi sallallahu alayhi wa sallam has given the advice to Ibn Abbas, he's saying that in that hadith that if you protect Allah subhanahu wa ta'ala, Allah subhanahu will protect you.
Remember.
If you remember Allah subhanahu wa ta'ala, you know, Allah subhanahu will remember you. And if you remember Allah subhanahu wa ta'ala, you'll find him in front of you. You'll find him in front of you.
If you
really think about it, where is Allah, you see, oh, he's here.
इसी वजह से हम हर मौके पर जब भी दुआएं करते हैं अल्लाह से मुखातब होते हैं.
That's why whenever we make duas, we address Allah Subhanahu wa Taala.
गाड़ी पर बैठते ही आप सबसे पहले सवारी की दुआ पढ़ते हैं.
We sit in the car, we make the dua for traveling.
किसको सुना रहे?
Who are we reciting it to?
किसे बोल रहे हैं आप?
Who are we talking to?
बाजार में जाते हैं तो दुआ पढ़ते हैं.
We go to the bazaars, we make the dua.
घर में दाखिल होते हैं दुआ पढ़ते हैं.
We enter our house, we say the dua.
तारफ खाने में जाते हैं दुआ पढ़ते हैं.
Go to the bathroom, we say the dua.
किसको बोल रहे हैं आप?
Who are we talking to?
और खिताब भी करते हैं आप.
Who are we addressing?
गायब को नहीं बोलते आप.
Not in third person.
اللهم إني أعوذ بك.
But in the second person, we're addressing somebody. Oh Allah, I seek protection from you.
वो कहाँ है जिसको आप बोल रहे हैं कि मैं आपसे पनाह में लेना आपकी पनाह में आ रहा हूँ?
So where is he that you are asking and seeking protection from you?
सजदे में जाते हैं वहाँ दुआ करते हैं.
When you go sajda, we make dua.
मक्का मदीने में जाएंगे तो वहाँ दुआ करेंगे.
When we मक्का मदीने, we make dua.
सफर में होंगे तो वहाँ या का नाम दो या का नस्ताइन बोलेंगे.
When we're traveling, we ask या का नाम दो. Only you we ask from, only you we worship.
अपनी बस्ती में जाएंगे तो वहाँ ऐसा होता है. अपने मुल्कों में जब जाते हैं तो.
When we go home to our our homes, we make the same dua.
Oh, कोई जगह आप नहीं बता सकते कि वहाँ के बारे में आप सोचे कि यहाँ अल्लाह नहीं है.
It's not any place you think about that Allah subhanahu wa ta'ala is not present.
अगर वहाँ अल्लाह नहीं होता तो वैसी कोई दुआ ना होती.
Because if there was such a place, then this dua would not be valid.
वहाँ आप खिताब ना करते कि या अल्लाह आप ऐसा कर दीजिए, या अल्लाह आप ऐसा. वहाँ से कैसे बोल सकते हैं आपकी अल्लाह को?
Because we're asking Allah subhanahu wa ta'ala directly. And if there was such a place, then we would not be able to address him directly. These are those characteristics of Allah subhanahu wa ta'ala that we find in multiple places throughout the Quran.
اللہ تبارک و تعالیٰ فرمائے کہ اَلَا اِنَّهُمْ فِي مِلْيَةٍ مِنْ لِقَاءِ رَبِّهِمْ أَلَا إِنَّهُ بِكُلِّ شَيْءٍ مُحِيطٌ.
So Allah is saying that
اِنَّهُمْ فِي مِلْيَةٍ مِنْ لِقَاءِ رَبِّهِمْ, لوگ اپنے پروردگار کی ملاقات میں شک کرتے ہیں.
They are doubting the meeting of their Lord.
أَلَا إِنَّهُ بِكُلِّ شَيْءٍ مُحِيطٌ.
Whereas, listen carefully, Allah subhanahu wa ta'ala is encompassing everyone. Everything.
بِكُلِّ شَيْءٍ. ہاں, ہر شئے کو محیط ہے.
He encompasses everything.
اب شئے جو ہے وہ کسی بڑی چیز کا نام نہیں ہے.
And everything doesn't have to be big.
الشَّيْءُ مَا يُعْلَمُ بِهِ وَيُخْبَرُ بِهِ کو کہتے ہیں.
It's something that you know or something that you can define.
مگر اس کو وہ محیط ہیں.
But Allah subhanahu wa ta'ala encompasses everything.
محیط کا مطلب یہ نہیں ہوتا کہ ایک سائڈ سے ہیں.
And it doesn't mean he's encompassing from one side.
اوپر ہے نیچے نہیں ہے.
Meaning if he's on top but he's not
on
bottom.
ادھر نہیں ہے.
So one side down the other.
یہاں اللہ کے معاملے میں تو ایسا ہے کہ اوپر سے ہیں اندر سے نہیں ہے, ایسا بھی نہیں ہے.
And it's not only he's encompassed from the outside and not on the inside. No, that also.
وہ محیط اوپر سے بھی ہیں, وہ محیط اندر سے بھی ہیں.
He's encompassing from the outside and from the inside.
اللہ کا احاطہ بڑا عجیب ہوتا ہے.
And the covering of Allah subhanahu wa ta'ala is very strange.
ایک بزرگ سے ایک بڑے مولانا صاحب نے سوال کیا.
A scholar asked an elder,
کہ اللہ تبارک و تعالیٰ محیط ہے, یہ سمجھ میں نہیں آیا.
He said, I didn't understand this concept of how Allah subhanahu wa ta'ala is all encompassing.
وہ بہت بڑے عالم ہیں پوچھنے والے.
And this person who's asking, he's a big scholar.
تفسیر پڑھاتے تھے, شیخ التفسیر.
He used to teach تفسیر.
اور جو بزرگ جواب دے رہے ہیں وہ بھی بڑے عالم.
And the person who's being asked is also
a good scholar.
But he was a very pious man with a connection to Allah subhanahu wa ta'ala.
انہوں نے سمجھانے کے لیے طریقہ اختیار کیا.
So in order to explain to him, he made a little experiment.
انہوں نے یہ کیا کہ ان کے ہاتھ میں گلاس تھا, اس میں پانی تھا, وہ پانی انہوں نے بسکٹ پہ ڈال دیا.
So he had a water in a glass and he پانی کو ڈال,
ہاں بسکٹ پہ ڈال دیا.
So he poured that water on a cookie, on a biscuit.
اس کے بعد میں پوچھا کہ یہ بتاؤ کہ یہ پانی کہاں ہے.
Then he asked him, where is the water?
Upar hai, niche hai, seedhi taraf hai, baayi taraf hai, andar hai, bahar hai, kahan par hai?
Is it on top or bottom, left, right, inside, outside, where is it?
Kyunki wo to aata hota hai, biscuit to biscuit hai, wo to pura andar ho gaya, pani to uske andar sab taraf chala gaya.
Because once the water is poured, then the cookie went back to its elements, which is just flour.
Unhone farmaya ke biscuit kaseef cheez hai, pani lateef cheez hai.
He said the cookie is
thick.
It is thick, and the water is thin. Let's put it that way. It's watery.
The latif cheez, kaseef cheez ka jab ihata karti hai, to aise hi karti hai.
So he said when something watery encompasses something that is thick, this is what happens.
Ab andaza karo ki pani se bhi kaun si cheeze latif hain.
So then there are many other things which are more fine, more delicate than water.
Hawa pani se bhi latif hai.
For example, air.
Aag pani se bhi latif hai.
And fire.
Aur roshni usse bhi zyada latif hai.
Light.
Aur farishte ki rooh usse bhi zyada latif hai.
The rooh of an angel.
Aur insaan ki rooh farishte ki rooh se zyada latif hai.
And the rooh of a human. These are such fine things that you can't comprehend. You can't.
Aap andaza kijiye ki Allah tbaraka wa taala in sab ka khaliq hai.
And Allah subhanahu wa taala is the creator of all these things.
Wo latif kaisa latif hoga?
So how
uska naam hi latif hai.
Mashallah, how fine would he be who creates all these fine things? These delicate things.
Jab wo har shay ko muhit hai, to aap usse andaza kar sakte ho ki uska ihata kaisa hoga.
So when Allah subhanahu wa ta'ala is claiming that I am encompassing everything, can you imagine how the power of Allah subhanahu wa ta'ala is to encompass everything?
Koi cheez kabhi bhi kahin se bhi Allah se door nahi ho sakti.
Nothing anywhere can be outside the boundary of Allah subhanahu wa ta'ala.
Ye sab Allah ne Quran Pak mein hume samjhaya hai.
Allah subhanahu wa ta'ala explained this in the Quran.
Muzakira karenge to yaad hoga.
So more we talk about this, the more we understand.
Iman ki halqon se murad ye hai ki Allah tbaraka wa ta'ala ke tazkire karo.
So by gatherings of iman, meaning that we should talk about Allah subhanahu wa ta'ala.
اللہ کے صفات کا تذکرہ کرو.
Talk about the characteristics of Allah.
کتنی قسم کی صفات اللہ کی ہوتی ہیں.
the many different characteristics of Allah.
Ye sab sifate zatiya hain.
These are all apparent characteristics.
Sifat fi'liya alag hain unki.
Then there are other characteristics that are actions.
Sifat fi'liya ki tafseel hai to hum aapko bas sunate hain.
And there's one common definition of characteristics of actions.
Wo rab hone se shuru hoti hai.
Which begins with the sifat of being a rab.
Tamam sifat fi'liya ka markaz rab hai.
The crux of all the characteristics of action is to him to being the rab.
Isliye is deen mein aur islam mein usko markazi ahmiyat hasil hai mehnat ke liye.
That's why in deen and islam this is the crux of all of the characteristics of Allah Ta'ala.
Isliye alastu bi rabbikum kehke samjha ke bheja gaya.
That's why we were reminded of this in alam al-rab before we came here. Allah Ta'ala asked us, am I not your lord?
Duniya mein aane ke baad farmaya inna alladhina qalu rabbuna Allah thumma istaqamu.
Then here in this world Allah was reminding us that those who say Allah is our rabb,
ye ek mashq ki cheez hai.
This is something that comes with practice.
Isliye qabar mein jaate sabse pehle pucha jane wala hai man rabbu.
That's why the first question in the grave will be, who is your lord?
Kyunki rabb ek aisi sifat hai Allah paak ki markazi sifat ke jitne fir hai kainat mein wo sab usse jude hue hain.
Because this action of being the rabb is connected to all other actions of Allah subhanahu wa
ta'ala. Har makhluq ki harkat ke sath jude hue hain.
Because it's connected to every action of every makhluq.
Har makhluq ki parvarish ke sath jude hue hain.
Because it's connected with the upbringing of every makhluq.
Har makhluq ke rehne ke sath bhi jude hue hain.
It's connected with where every makhluq lives.
Har makhluq ke palne ke sath jude hue hain.
It's connected with where how everything is the upbringing of something.
Har makhluq ki hajat ke sath jude hue hain.
It's connected with the demands and needs of every creation.
Kyunki khana peena hi sirf rububiyat se taluq nahi rakhta.
But it's not just eating and drinking.
Ye bhi rububiyat se taluq rakhta.
Yes, definitely these are a part of being the rabb.
Magar hazaron lakhon cheeze hain jinka taluq khane peene se nahi hai.
But there's other demands, thousands of things that are beyond this eating and drinking.
Allah pak farma rahe hai wo aasmanon ka rabb hai.
Allah is saying, I am the Rabb of the skies.
Rabbu samawati wal ardi. Kitni jagah Quran pak mein Rabbu
samawati. Many times in the Quran, Allah says, I am the Rabb of the skies and the earth.
Aasman jo hai na khata hai kya?
Does the sky eat?
Wo na khata na peeta na pehenta.
It doesn't eat, drink or wear anything.
Phir uske wo Rabb hai.
Then how is Allah samawati?
Hamein nahi pata ki usko kya chahiye.
We don't know what it needs.
Allah ko pata hai ki usko kya chahiye.
But Allah knows what it needs.
Isliye wo uske Rabb hai.
That's why Allah is the Rabb of the skies.
Wo farishton ke Rabb hai.
He's the Rabb of the angels.
Wo arsh ke rab hai, rabbul arsh al kareem.
He is the rab of the throne. What are the needs of the throne? We don't know.
Wo pahadon ke rab hai.
He is the rab of the mountains.
Chand aur suraj ke rab hai.
Of the skies and the stars.
Mashriq aur maghrib ke rab hai.
East and the west.
Rububiyat badi ajeeb cheez
hai. This concept of rububiyat is vast.
Jitni harkat hai uska rububiyat se taluq hai.
Every action is connected to rububiyat.
Kisi cheez ki ho, jandar ki ho, ghair jandar ki ho,
whether it's something living or animate or inanimate,
aasmanon ki ho, zameen ki ho,
skies or earth,
hawaon ki ho, pani ki ho,
air or water,
kahin ki ho,
anyway,
uska taluq rububiyat se,
is connected to rububiyat,
aur wo Allah hai uske rab,
and Allah is its provider, rab.
Isliye hamari har harkat ke rab Allah hai.
That's why Allah subhanahu is the rab of each and every action that we create.
Isliye Allah hamare bhi rab hai, khaliq hai, aur hamare amalon ke bhi khaliq hai.
That's why Allah subhanahu wa ta'ala is not only our creator but the creator of every action that we produce.
Jab hum bolna chahte hain to hame bolna paida karke dete hain tab hum bolte hain.
When we want to talk, we first of all have the desire to talk, but Allah subhanahu wa ta'ala implements that desire into action.
Allah paida karte hain pehle, Allah create karte hain bolne ko, phir hum bolne ko accept karte hain.
Allah subhanahu wa ta'ala initiates that action and then we fulfill that action through his initiation.
Jab hum sunte hain to Allah tbaraka wa ta'ala pehle sunna paida karte hain, phir hum us sunne ko qubool karte hain.
When we want to listen, Allah subhanahu wa ta'ala creates that capability, that capacity, then we have the ability to listen.
इसको कहते हैं कि हरकत एक ही होती है, निस्बत दो होती है.
That's why it says there's only one action but there's two links.
निस्बत बोलेंगे ना, सही है. اللہ تبارک و تعالیٰ کے پیدا کرنے کی نسبت ادھر ہوتی ہے, مخلوق کے قسم کرنے کی نسبت اس کی طرف ہوتی ہے.
So for each action there is the reference of Allah subhanahu wa ta'ala being the creator, and then there's the reference of us, you know, fulfilling that action.
اس کو ہم یوں سمجھ سکتے ہیں کہ جب ہم سائیکل کے پہیے کو پھراتے ہیں تو پھرتا ہے.
For example, just to understand that when we make the wheel of the bicycle turn, then it turns.
جب سائیکل کا پہیا پھرتا ہے تو خود سے پھرنا نہیں ہے اس میں.
The turning of the bicycle wheel is not by itself.
البتہ جب اس کو پھرایا جائے تو وہ پھرنے کو قبول کرتا ہے, ایکسپٹ کرتا ہے.
But when someone initiates the action of turning, then it accepts the action of being turned.
اس کو قسم کہتے ہیں.
That means accepting.
اسی لیے کہتے ہیں لہما قسمت والیا مقتصبت.
That's why in reference to, you know, the Quran is saying that each and every soul has what it has earned, and positive and negative.
اس لیے ہمیں اسلام سکھاتا ہے کہ تم بولتے نہیں ہو بلکہ بلوائے جاتے ہو.
That's why Islam teaches us that we don't talk. Allah subhanahu wa ta'ala makes us talk.
ہم سنتے نہیں ہیں, سنوائے جاتے ہیں.
We don't listen, but we have been given the power to listen.
ہم دیکھتے نہیں ہیں, دکھوائے جاتے ہیں.
We don't look, but we have been given the capacity to see.
ہم کھاتے نہیں ہیں, کھلائے جاتے ہیں.
We're not eating ourselves, but somebody is feeding us.
ہم سوتے نہیں ہیں, سلائے جاتے ہیں.
We're not sleeping ourselves, someone is making us sleep.
ہم اٹھتے نہیں ہیں, اٹھائے جاتے ہیں.
We're not waking up, someone is waking us up.
پوری دعاؤں میں آپ دیکھیں گے آپ کو یہ بات ملے گی.
We find this in all the duas.
ہم دعا کرتے ہیں الحمدللہ الذی اطعمنا, یا اللہ آپ کا شکریہ ہے آپ نے کھلایا.
دعا after eating, all praises to Allah that has fed us.
یہ کیوں نہیں بولتے آپ کہ اللہ آپ کا شکریہ آپ نے دیا تھا میں نے کھایا.
That's what we don't say, Allah, all praises to Allah who has given me the ability to eat.
کھانا دیا تھا میں نے کھایا.
But you gave me food, that's why I ate.
ایسا نہیں ہے, ہم یہ دعا کرتے ہیں کہ آپ نے کھلایا.
But we say no, Allah told you fed me.
حال یہ ہے کہ جب ہم پیشاب پاخانہ کرتے ہیں تو بھی نہیں بولتے کہ میں نے پیشاب کیا.
Even to the extent that we go to the bathroom, when we urinate or defecate, we don't say that I did it.
حدیث میں کیا سکھایا گیا, الحمدللہ الذی اذهب عنی العذاب معافا.
The words in the hadith said all praises to Allah who has removed all these impurities from my body.
یہ نہیں بولتے کہ اللہ کا شکریہ میں پیشاب کیا.
We don't say all praises to Allah who has given me the ability to urinate.
آپ کا شکریہ ہے کہ آپ نے کرا دیا.
So no, thank all thanks to you that you have removed all this. This is how Allah subhanahu wa ta'ala taught us tawheed, but we don't understand this.
مذاکروں سے یہ چیز زندہ ہوتی ہے.
So by through these reminders and through these gatherings, that's how we refresh these understandings.
اور اس مذاکرے کے لیے یکسوئی چاہیے ہوتی ہے.
But in order to understand this, we need concentration.
اس لیے گھر کے ماحول میں وہ یکسوئی نہیں ملتی.
That's why sometimes we don't find that concentration at home.
مشغولیت کے ماحول میں وہ یکسوئی نہیں ملتی.
We don't get that concentration in an environment of being busy.
اتنا توجہ نہیں دے سکتے اور ذہن اتنا لیتا نہیں.
Not only can we concentrate, but also we don't have the capacity to understand.
اسی لیے گھر کے ماحول سے نکال کر مسجد میں لانا ہوتا ہے.
That's why we come out of the environment of the house, come into the environment of the masjid.
دنیا کے ماحول سے بالکل دین کے ماحول میں آ جانا پڑتا ہے.
Come out from the environment of the dunya into the environment of deen.
چیزوں کے ماحول سے اعمال کے ماحول میں آ جانا پڑتا ہے.
Come out of the environment of things into the environment of اعمال.
فرشتوں کے ماحول میں آ جانا ہوتا ہے شیطانوں کے ماحول سے ہٹا کے.
Come into the environment of the angels and leave the environment of shaitans.
اور مدت تک رہنا ہوتا ہے اس میں.
And not just come in, but to stay in this environment for a while.
چار مہینے رہنا پڑتا ہے.
For 4 months.
چالیس چالیس دن رہنا پڑتا ہے.
For 40 days.
آٹھ آٹھ گھنٹے رہنا پڑتا ہے.
For 8 hours.
ڈھائی ڈھائی گھنٹے رہنا پڑتا ہے.
For 2.5 hours.
مشوروں میں رہنا ہوتا ہے.
To sit in the mashuras.
تعلیم کی حلقوں میں رہنا ہوتا ہے.
To sit in the halqat tarikh.
کہنا ہوتا ہے, کہنا پڑتا ہے.
To talk about this.
سننا ہوتا ہے.
And listen to this.
سوچنا ہوتا ہے.
And think about it.
مانگنا ہوتا ہے.
And to ask Allah for this.
اور محنت کرنا ہوتا ہے.
And to make an effort on this.
ان سب چیزوں کے ذریعے سے ان حقائق معنویہ کو اپنے اندر بٹھانا پڑتا ہے.
And through all these practices and exercises to inculcate all this into ourselves.
اس لیے امت کو جب تک اللہ کے راستے میں نکلنے کی ترغیب نہیں دی جائے گی, نکالا نہیں جائے گا, ایمانیات کے حقائق اتریں گے نہیں.
So until we make the ummah go out of the path of Allah subhanahu wa ta'ala, they will not understand the reality of all these things.
Aur jab tak hum apne ko is apni duniyavi mahol se nikal ke farig karke apne ko is deeni mahol mein farishton ke mahol mein mustaqil nahi rakhenge, hamare andar bhi wo cheez nahi utregi.
And same thing for us, until we leave the environment of the dunya, come into the environment of deen, we will not be able to understand and completely undertake all these sifats.
Iski zarurat kitni hai, isse andaaza hum kar sakte hain ki abhi jin baaton ka muzakira hoga wo hamare andar kitne hain, usse andaaza laga lo.
And we can understand the need for this, that you know, whatever we have been talking about, how much of this do we really understand?
Ye to Quran ka khulla khulla hai.
These are open things in the Quran.
Magar kabhi hamara dimag kaam hi nahi karta hai.
But we don't ponder over this.
Dimag ka dil mein baithna to alag cheez hai.
And then secondary is to bring these into our hearts.
Uske etebar se takhaze khulna alag cheez hai.
That's why then after that, then the needs of what that means, they open up later on.
Isiliye mere dosto, sab kuch Quran ke haath mein.
That's why with your brothers, everything is in Allah's
hands. Sab Allah hi karte hain.
And Allah does everything.
Sab taqat unke paas hai.
All power is with Allah.
Quwwat unhi ke paas hai.
All power is with Allah.
Koi makhlooq kuch kar hi nahi sakti.
Makhlooq can't do anything.
Jab tak Allah na chahe.
Until Allah wants it to be.
Isiliye farmaya la hawla wala quwwata illa billah. Arsh ke khazanon mein se ek khazana hai.
That's why this saying of la hawla wala quwwata illa billah is one of the treasures from the throne of Allah.
Kyunki jis aadmi ke dimag par ye baat khul jaye ki hawla wala quwwata sirf Allah ke paas hai, to uski nazar puri makhlooq se hat jayegi.
Because if someone really understands that that there's no power to do any good or any bad except Allah subhanahu wa ta'ala, his life will change.
Makhlooq se tama khatam ho jayegi.
He will not have any need or any hope from makhlooq.
مخلوق کا رعب ختم ہو جائے گا.
And the fear of makhluq will be gone from his heart.
مخلوق کا تعصر ختم ہو جائے گا.
And the effect of makhluq will be gone from his heart.
بہت کم لوگ جانتے ہیں کہ تعصر یہ شرک کی ایک قسم ہے, بڑی قسم ہے.
Many people don't understand that to be influenced and affected, it is a big صفت of shirk.
شرک فی تاثیر کہتے ہیں اس کو.
It's called shirk فی تاثیر.
جیسے شرک فی الوہیت ہوتی ہے ہوتا ہے, پھر شرک فی عبادت ہوتا ہے, شرک فی تاثیر ہوتا ہے.
There's different types of shirk in worship, there's shirk in understanding of Allah. So similarly here, this is a type of shirk.
تمام مخلوق کے تاثر کو نفی نفی کرنا ہے.
We have to negate all the effects of all مخلوق.
یہ صرف اللہ کے ہاتھ میں ہے.
That only Allah سبحانہ وتعالیٰ can do anything.
وہ میرے دل میں بیٹھنا ہے.
And we have to bring this into our hearts.
اگر میں چاہتا ہوں کہ میرا ایمان کامل ہو.
If I want my iman to be complete.
اور اگر میں چاہتا ہوں کہ لا الہ الا اللہ میں اخلاص آ جائے.
And if I want اخلاص in my لا الہ الا اللہ.
میں سے ہر کوئی بتائے کہ میں تو اخلاص سے کلمہ پڑھتا ہوں.
Everyone claims that yes, I have said کلمہ with اخلاص.
لا الہ الا اللہ کے کہنے والے ہیں.
We are the sayers of لا الہ الا اللہ.
اور ہم میں سب بہت اخلاص سے پڑھتا ہوں.
And we claim to be sincere.
حضور نے فرمایا کہ اگر اخلاص سے پڑھ لیا تو جنت میں داخل ہو جائے گا.
حضرت نبی صلی اللہ علیہ وسلم said that if you said it with sincerity, you will enter paradise.
یہ تو بہت آسان تھا, پر سارے جنت ہی تھے پھر تو.
So that would be very easy, we'd all be in paradise.
مگر حضور پاک صلی اللہ علیہ وسلم نے اس کی وضاحت فرما دی.
But نبی صلی اللہ علیہ وسلم clarified what it means to be sincere.
من قال لا الہ الا اللہ مخلصا دخل الجنہ.
Whoever says لا الہ الا اللہ with sincerity will enter paradise.
قیل وما اخلاصها یا رسول اللہ.
The صحابہ کرام asked, how do we know if my iman is sincere?
قال ان تحجزه عن محارم اللہ.
The response is that your kalama should stop you from the prohibited things.
یوم ہم اللہ تبارک و تعالی کو جانیں گے, اللہ تبارک و تعالی کو سمجھیں گے, اللہ کی ربوبیت کو, ان کی قدرت کو, ان کی حفاظت کو, ان کے فعل کو, ان کے رب ہونے کو, اور ان کے حاضر ناظر ہونے کو, ان کے ساتھ ہونے کو. جب ہم اس کو سمجھیں گے تو اللہ تبارک و تعالیٰ کے اوپر ایمان لانے کا جو ڈیمانڈ ہے, جو تقاضا ہے, جو اس کی ضروریات ہے, وہ ہم پر کھلنا شروع ہو جائے گی.
When we understand,
تو پھر وہ کلمے کے اخلاص کی طرف لے جائے گی.
When we understand the power and the quality of Allah subhanahu wa ta'ala, that would create the entire demand for fulfilling the commandments of Allah subhanahu wa ta'ala, and this sincerity would be making us to act upon the commandments of Allah subhanahu wa ta'ala.
اگر ایک آدمی بیٹھا ہوا ہو اور اس کو یہ یقین ہو کہ اللہ پاک اس پر سامنے ہے, سن رہے ہیں.
If somebody is sitting and he really has the knowledge that Allah subhanahu wa ta'ala is watching me
اور سن رہے ہیں
and listening to me
اور وہ جانتے ہیں مجھے
and he knows me,
تو اب میں جب بولوں گا تو میرے بولنے میں मेरे बोलने का तकाजा क्या है, मैं गाली बक सकता हूँ?
Then can you imagine, will this guy ever swear?
गाली बकना.
Swear.
अच्छा, swear तो खासम खाने में बोलते हैं ना? उसको भी आ जाता हूँ. मैं किसी के साथ बदअखलाकी से पेश आ सकता हूँ?
Would I meet somebody with bad manners?
मैं अपने घरवालों के साथ कुछ ज्यादती कर सकता हूँ?
Would I be unfair to my family?
मैं कमीनेपन की बातें सोच सकता हूँ?
Would I even think about something inappropriate?
मैं देखने में कैसे हो जाऊंगा उस वक्त?
How will I treat my looking at?
जब मेरा ये यकीन हो कि मेरे देखने को अल्लाह देख रहे हैं.
When I really understand, yes, Allah knows what I'm looking at. Can you will control what we are looking at?
क्योंकि ये कैसे मुमकिन है कि मैं एक चीज को देख रहा हूँ और अल्लाह नहीं देख रहे हैं? ये क्यों कर मुमकिन है?
Because we understand that whatever I'm looking at, Allah knows that I'm looking at it.
ये कैसे मुमकिन है कि मैं तो देखूं और अल्लाह ना देखे उसको?
So how is it possible that I'm looking at something and Allah is not looking at it?
मैं जब चीज़ चीज़ को देख रहा हूँ तो अल्लाह भी देख रहे हैं.
So if I'm looking at something, Allah is also looking at it.
मैं क्या देख रहा हूँ फोन में?
So what am I looking at on my phone?
मैं क्या देख रहा हूँ वेब पे?
What am I looking on the websites?
मैं क्या देख रहा हूँ बाहर चलते हुए?
What am I looking at when I'm walking outside?
मेरे देखने को वो भी देख रहे हैं.
Because Allah is looking whatever at what I'm looking at.
इसलिए अल्लाह ने फरमाया, يَعْلَمُ خَائِنَةَ الْأَعْيُنِ.
That's what Allah said. He knows the glances that we have from our eyes.
और इतने ही उसके बाद फरमाया कि वमा तुख्फि सुदूर.
And whatever you're hiding inside your chest.
क्योंकि जब आदमी देख लेता है तो अंदर एक प्लानिंग शुरू होती है.
Because once somebody sees something, then he starts to plan something inside his heart.
किसी को पता नहीं चलता बाजू वालों को कि देखने के बाद इसके अंदर क्या चल रहा है.
No one knows what this person is thinking.
अल्लाह पाक जानते हैं कि क्या अंदर गेम चल रही है.
But Allah knows what he's planning.
So
can you imagine?
कैसे मेरी सोच सही हो जाएगी?
So that would lead to the correction of our thought process.
ईमान का तकाजा मेरी सोच का सही होना है.
So that is the demand of iman that I correct my thinking.
ईमान का तकाजा मेरा बोल सही होना है.
This is the demand of iman that I correct my speaking.
ईमान का तकाजा मेरे आंखों का देखना सही होना है.
This is the demand of iman that I correct what I'm looking at.
मेरा सुनना सही होना है.
That my listening is correct.
मेरा बर्ताव सही होना है.
My character is correct.
बड़ों के साथ, छोटों के साथ.
With elders and youngsters.
हम किसमें भी नहीं उतर सकते मेरे दोस्त.
So my dear brothers, are we really up to that standard?
बोलना बहुत आसान है.
It's very easy to say.
मगर करना उतना आसान नहीं है.
But it's harder to do.
और सुनना भी बहुत आसान है.
It's easier to listen.
और करना आसान नहीं उतना.
But it's harder to do.
ये एक इम्तिहान है ये.
This is a test.
और ये इम्तिहान याद करने का नहीं होता.
And it's not just a test of memorizing something.
बोलने और सुनने का नहीं होता.
Of talking and saying things.
ये प्रैक्टिकल इम्तिहान है.
This is to do things practically.
अल्लाह तबारक व तआला ने जो इम्तिहान दिया हुआ है वो प्रैक्टिकल है.
The test Allah has given us is a practical test.
और वो एक दो मर्तबा के काम का नहीं होता.
But it's not just for a few times.
वो लॉन्ग लाइफ के इम्तिहान का होता
है. It's for the length of our life.
जैसे उनकी शान है वैसा उनका इम्तिहान है.
Because the greater he is, the greater the test.
वैसे उनका एग्जामिनेशन हॉल है.
That's the greater the examination hall.
उनका हाल पूरी दुनिया उनका असल में इम्तिहान हॉल है.
This whole planet is his universe is his exam hall.
और ये जिंदगी जो उन्होंने 100 साल की दी है वो हमारे हिसाब से 2.5 घंटे के बराबर ही है.
And this life of, for example, 100 years has given us, this is less than 2.5 minutes.
इसलिए कि 1,000 साल के इनके पास एक दिन होता है.
Because if you calculate that to a life of 1,000 years,
उसका 1/10 100 साल होगा.
So 1/10 of 1,000 years is 100 years.
क्योंकि 2.5 घंटे एक दिन का 1/10 है.
Which comes out to you know 1/10 of one day.
तो हमारे स्कूलों में जो एग्जाम का टाइम है वो अल्लाह पाक के पास एक दिन का वही टाइम है.
So that you know when we have an exam in schools it's about the same time 2-2.5 hours.
तो वो टाइम उनका प्रैक्टिकल है.
So that's a practical exam.
सबर का इम्तिहान है. सबर का इम्तिहान है.
It's an exam of patience.
वो शुक्र का इम्तिहान है.
It's an exam of thankfulness.
वो आंखों की हिफाजत का इम्तिहान है.
एग्जाम ऑफ प्रोटेक्टिंग आवर आईज.
वो कान और जुबान की हिफाजत का इम्तिहान है.
प्रोटेक्टिंग आवर टंग एंड आवर लिसनिंग.
वो दिल और दिमाग का इम्तिहान है.
इट्स एग्जाम ऑफ आवर हार्ट्स एंड ब्रेन.
जज्बात का इम्तिहान है.
ऑफ आवर डिजायर्स.
मोहब्बतों का इम्तिहान है.
ऑफ आवर लव्स.
नफरतों का इम्तिहान है.
ऑफ आवर हेट्स.
दोस्तियों का इम्तिहान है,
for friendships,
दुश्मनियों का इम्तिहान है,
it's a test of our animosities,
कमाने का इम्तिहान है,
of how we earn money,
खर्च का इम्तिहान है,
how we spend money,
बड़ों के हुकूक का इम्तिहान है,
to fulfill the rights of our elders,
बीवी बच्चों के हुकूक का इम्तिहान है,
to fulfill the rights of our wives
and children, practically,
these are all exams that are given to us,
दुनिया में अल्लाह के दीन को फैलाने का इम्तिहान है,
the exam of spreading the deen of Allah subhanahu wa ta'ala,
अल्लाह के दीन को फैलाने के लिए माल लगाने का इम्तिहान है,
invest and to spend money for the purpose of spreading deen.
और वक्त लगाने का इम्तिहान है.
And to spend our time.
और अल्लाह के दीन को फैलाने के लिए कितनी तकलीफ बर्दाश्त करता है उसका इम्तिहान है.
And to persevere on hardships while making an effort to spread deen.
और अल्लाह की तकलीफ पर अल्लाह के दीन की मेहनत के लिए कितना खुश होता है इसका इम्तिहान है.
And then to be happy that Allah has given us the opportunity to invest our time and energy for the sake of deen.
Aur Allah ke deen ki mehnat ke liye kahan tak ye banda ja sakta hai iska imtihan hai.
And it's a test of how far this individual would go to make the effort of deen.
Aur Quran Pak mein jagah jagah bayan bhi kiya gaya hai ki kahan tak tum jaoge to main tumko bahut pasand karunga.
And this Allah has given references throughout the Quran.
Sochte na bhai ki hum to 4 mahine lagaye the.
और
हम तो लगाते रहते हैं
and I've been doing it.
और फिर भी बार बार हमसे बोलते हैं वक्त लगाओ बताओ कितना लगाना
then they still ask us over spend some more time how much more
एक तबीयत वाले के रहने में दावत वाले के रहने आ जाए कि भाई कितना लगाना है
some old worker you think well how much time do I get
so अल्लाह ताला ने इसका जवाब नहीं दिया हो ये तो नहीं हो सकता
so it's not possible Allah SWT would not give an answer so yes he's giving us an answer
शुरू में जब ज़कात फ़र्ज़ नहीं हुई थी,
the beginning when zakat was not mandatory,
तो उस वक़्त सहाबा ने पूछा था कि कितना माल लगाना?
So then sahaba kram asked Nabi sallallahu alaihi wasallam, how much money should we spend?
Yes, aluna ka mada yunjapur.
That they asked you, how much should they spend?
Wali al-afwa.
The Nabi, in the Quran they say, whatever is extra.
जो तुम्हारे खाने पीने के बाद में बच गया पूरा छोंक दो.
Whatever is left over from your eating and drinking, everything.
फिर उसके बाद में अल्लाह ने फरमाया उसकी वजह बताई कदारी कही मजमी अल्लाह लकुम आयात लअल्लकुम ततफक्करूना फिर दुनिया वल आखिरा जो बचा उसी में तुम्हारी दुनिया वल आखिरा दोनों की प्लानिंग करना है
एंड देन एक्सप्लेन दैट दैट इज व्हाई यू थिंक अबाउट व्हाई अल्लाह हैज गिवन दिस टू यू एज एन इन्वेस्टमेंट इन दिस वर्ल्ड एंड द लाइफ आफ्टर
उलमा फरमाते हैं कि zakat का हुक्म आने के बाद में थोड़ी सी इसमें तब्दीली आ गई
the ulama they explained that this hukm was changed a little bit after the commandment of zakat
zakat ka hukm aane se pehle ye hukm farz tha
before this commandment was farz mandatory
zakat ka hukm aane ke baad mein afw ka yani jo bach jaye usko kharch kar dene ka hukm akhlaqiyat ke daire mein aa gaya farz ke daire mein nahi aaya
so after the commandment of zakat this was not mandatory but it was is still considered that you should do it
usse kaha ke farmaya ke tumko aakhirat banana hai
because we are here to invest in our akhirat
दूसरी जगह पर इससे आगे एक बात फरमाएं
in another place it explains more
फरमाया कि अगर तुम दीन की मेहनत करते करते मर जाओ तो तुम खुशनसीब हो
he said if you die in the path of Allah you are fortunate like
الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ فَلَنْ يُضِلَّ أَعْمَالَهُمْ
and those who are killed in the path of Allah subhanahu wa ta'ala their actions would not be wasted
سيهديهم
and Allah will guide them
ويصلح بالهم
and he will straighten out their affairs
حالات صحیح کریں گے
he will straighten out their affairs
سوچنے کی بات یہ ہے کہ ایک آدمی مر گیا اب اس کو کیا ہدایت کی ضرورت ہے
now the thing to think about is someone is already gone is already dead what hidayat does he need now
اللہ فرما رہا ہے کہ اگر وہ مر چکا ہے تو میں ضائع نہیں کروں گا اس کو ہدایت دوں گا
he said he's already dead I won't waste him I will give him hidayat
इससे मतलब ये निकलता है कि असल हिदायत का काम तो वहां शुरू होता है
दिस मींस दैट द एक्चुअल हिदायत इज नेसेसरी आफ्टर वी डाई
वहां हिदायत चाहिए हमको
दैट्स व्हाट वी नीड हिदायत
उस सिरात पे चलने की हिदायत चाहिए
वी नीड हिदायत टू पास द ब्रिज ऑफ सिरात
अंधेरे में चलने की हिदायत चाहिए
वी नीड हिदायत टू वॉक इन द डार्कनेस ऑफ द डे ऑफ जजमेंट
1000 साल का फासला है अंधेरे में चलने का
It's a trip of 1000 years in the darkness.
जिसमें एक अपना हाथ आदमी को नजर नहीं आएगा.
Where someone can't even see his hand in front of him.
उसमें हजार साल चलना है.
That to walk 1000 years.
और वो जहन्नम पे से चलना है.
And you're walking through Jahannam, hell.
وہاں ہدایت چاہیے.
That's where we need hidayat.
اور کتنی عقبات ہیں, ہزاروں عقبات ہیں, وہاں پہ گھاٹیاں ہیں.
And this many trials and tribulations and tests, hurdles in this path.
روشنی ہوگی تو چل پائیں گے اندھیرے میں.
If you have some light, then you will be able to cross.
یوم یقول المنافقون والمنافقات للذین آمنوا انظرونا نقتبس من نوركم.
The day when the male and the female munafiqeen, the hypocrites, they will say, let us borrow from your light so we can benefit from it. They will be told, no, go back and get your nur from this world.
فَضُرِبَ بَيْنَهُمْ بِسُورٍ لَهُ بَابٌ بَاطِنُهُ فِيهِ الرَّحْمَةُ وَظَاهِرُهُ مِنْ قِبَلِهِ الْعَذَابُ.
But a door will be made in between them, that inside will be mercy and the outside will be and then outside will be punishment.
اور ایمان والوں کا حال یہ ہوگا کہ نورهم یسعى بين ايديهم وبی ایمانهم يقولون ربنا اتمم لنا نورنا واغفر لنا انك على كل شيء قدير.
And those that have iman, they will be exclaiming, they will be happy that alhamdulillah Allah subhanahu wa ta'ala has completed his bounty upon us by giving us this nur so we can benefit from this in life or after.
Allah ke raaste mein itna waqt lagao ki aakhirat mein Allah pak hamari hidayat ka faisla farma de.
To spend that much time in the path of Allah that Allah will give us the hidayat in life or after.
وَيُسْرِعُ بَعْلَهُمْ وَهُمَّارِ حَلَاتِ بَنَائِكَ.
And you fortify our affairs.
ہم یہ سمجھ رہے ہیں کہ دنیا میں حالات بنتے ہیں.
Today we think our affairs are sorted out in this world.
اور اسی وجہ سے ایک آدمی مر گیا تو بولیں گے اب اس کی حال کیا بننا باقی ہے.
Now some people think, oh, someone's already died, what does he need now here in this world?
اللہ تعالیٰ فرمانے ہیں ابھی تو اس کے حالات بننے کا ٹائم ہے.
But say, no.
ابھی تو اصلی ضرورت ہے اس.
This is the time we really need to be in the
hidayat.
And it will enter into paradise that Allah subhanahu wa ta'ala will recognize that this is what he really needs.
يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِن تَنْصُرُوا اللَّهَ يَنْصُرْكُمْ إِن تَنْصُرُوا اللَّهَ يَنْصُرْكُمْ. یہاں دین کی محنت کرتے کرتے اللہ کی مدد کرو, آگے اللہ تمہاری مدد کرے گا.
Oh, you believe if you help Allah, when you help the deen of Allah, Allah subhanahu wa ta'ala will help you when you need help after death.
اللہ خود چاہے تو دین اللہ بول سکتے تھے مگر وہ نہیں بولتے.
اللہ صلی اللہ علیہ وسلم, if you wanted to, you could have said in this ayat, in terms of دین اللہ, no, but he didn't.
اللہ نے فرمایا اللہ کی مدد کرو.
He said, no, if you help Allah.
اس میں اللہ پاک اپنے تعلق بتا رہے ہیں بندے کے ساتھ.
This explains the relationship that Allah subhanahu wa ta'ala has to those who work for the effort of deen.
کیونکہ تیرا کام تو میرے خاطر ہے نا, تو کوئی میرے ہی ساتھ ہے.
Because your effort is my effort.
اتنا اللہ تعالیٰ نے بندے کے عمل کو اتنا اپریشیٹ کیا ہے, فرمایا کہ میری مدد ہے یہ.
So in appreciating so much that when you're helping the deen of Allah, you're actually helping me.
قرآن پاک میں لانو یا ایو الذین آمنوا کونوا انصار اللہ,
where Allah is saying the Quran, oh you who believe, be the helpers of Allah.
اسی لئے میرے دوستو اللہ تبارک و تعالیٰ نے ایمان کے تقاضے میں ایمان کی محنت کو ڈال دیا.
That's why it is a demand of iman to help the deen of Allah.
Usko zariya banaya iman ki takmeel ka.
And make this a means of completing our iman.
Usko zariya banaya iman mein ikhlas aane ka.
Make this a means of completing our sincerity.
Usko zariya banaya iman par istiqamat aane ka.
And make this a means of staying steadfast on iman.
Usko zariya banaya Allah ke vaadon ke pura hone ka.
And make this a means of completing the promises of Allah subhanahu wa ta'ala.
Usko zariya banaya ghaibi madadon ke aane ka.
And a means of getting the unseen help of Allah.
Usko zariya banaya dushman ke tasallut ke khatam hone ka.
A means of repelling the effects of the enemies.
Deen ki mehnat ke saath badi cheezein jodi hui hain.
There's many things that are connected with the effort of deen.
Aur deen ki mehnat ko chhod dene ke saath bhi bahut si cheezein jodi hui hain.
And also there are many things connected with leaving the effort of deen.
Mahroomiyon ka ek silsila hai.
It is a means of being mahroom.
Sazaon ka ek silsila hai.
It is a means of punishment.
Kamiyon ka ek silsila hai.
Of deficiencies.
Mushkilat hain.
Of hardships.
چھوٹی مشکل جو سمجھی جاتی ہے وہ یہ ہے کہ دین پر چلنا مشکل ہو جاتا ہے.
What our misunderstanding is that
نہیں دین کی محنت چھوڑنے کی چھوٹی سزا چھوٹی مشکل یہ ہوتی ہے کہ دین پر چلنا مشکل ہو جاتا ہے.
The least problem coming from not practicing deen is that it will be hard for us to practice deen.
یہ چھوٹی چیز ہے, آپ اندازہ کیجیے.
Can you imagine this is small?
اتنی بڑی چیز ہے یہ.
It's big.
اور یہ جو مصیبتیں ہیں اس میں چھوٹی ہے یہ.
And this is considered small amongst the masail of not practicing deen.
اور یہ قرآن پاک میں ہے.
And this is in the Quran.
اللہ نے فرمایا کہ جب لوگ گناہ زیادہ کرتے ہیں تو پھر میں ان کے لیے دین پر چلنا مشکل کر دیتا ہوں.
But I'm saying that when people sin more, it's harder for them to practice deen.
تعالیٰ شانو میرے دوستو ہماری اور آپ سب کی حفاظت فرمائے.
May Allah protect us all.
ہماری آنے والی نسلوں کی حفاظت فرمائے.
May protect our next generation.
یہ بہت اہم میٹر ہے کہ ہم دین کی محنت کی اہمیت کا اندازہ کریں.
Let's understand the importance of practicing of deen.
دعوت کا اندازہ کریں, دعوت کی ضرورت کا.
Understand the importance of the effort of da'wah.
اس کی اہمیت کا.
And its importance.
ایک اس کی اہمیت ہوتی ہے.
There is a special importance to this.
ایک اس کی ضرورت ہوتی ہے.
And then there is a need for this.
ایک اس کی فضیلت ہوتی ہے.
There is the benefit of this.
ایک اس کی افادیت ہوتی ہے.
There is the benefits of this.
ہاں, مذاکرے کا مقصود یہ ہے کہ ہمارا ذہن سب اعتبارات سے کھل جائے.
So the purpose behind these gatherings is that our minds open up to the benefit of these things.
اہمیت بھی کھل جائے گی. کیسے اللہ نے سارے دین کی زندگی کو اس کے ساتھ میں جوڑا ہوا ہے.
And the importance of this opens up in our minds.
بعضی چیزیں دیکھنے میں بہت معمولی ہوتی ہیں.
Sometimes we think something is not that important.
مگر ان کا بڑا مقام ہوتا ہے.
But they are important in the eyes of Allah.
جیسے نماز کے مقابلے میں وضو ہے.
For example, in comparison to prayer is wuzu.
وضو دیکھنے میں کوئی بڑی چیز نہیں ہے.
I mean, look at it, doesn't seem that important.
نماز بہت بڑی چیز ہے.
We think, yes, prayer is important. نماز is important.
مگر بغیر وضو کے نماز نہیں ہوتی.
But we can't pray without wuzu.
تو وضو کی اہمیت کتنی ہو گئی.
So what is the importance of wuzu?
اور وضو کی جگہ کیا بن گئی. وضو کی جگہ لوکیشن کی جگہ ہو مقام کیا ہوا, نماز کے بعد یا نماز سے پہلے.
So what is the status of wuzu as compared to prayer?
آپ بولیں گے کہ نہیں ٹائم نہیں ہے, پہلے نماز پڑھ لیں گے بعد میں وضو کر لیں گے.
So I mean, if somebody is running out of time, he says, oh, let's pray first, we'll do wuzu later. No.
دو دوست بھاگ کے آئے نماز میں شریک ہو گئے.
Two people came in and they just started to join the prayer.
اور نماز میں ان کو جماعت مل گئی.
And they got the جماعت.
سلام بھیجنے کے بعد ایک دوسرے سے بولا.
So after salam, one told the other.
کہ دیکھ اگر اپن وضو کے چکر میں رہتے تو نماز نہیں.
So the other one told the other, hey, you know, if we stopped to do wuzu, we would have missed the جماعت.
اس کی اہمیت ہے.
It's important to wuzu.
Allah ne da'wat ke sath mein deen ke wujood ko joda hua hai.
And that's why Allah has connected da'wat with the existence of deen.
Deen ki mehnat hogi, deen ke sare shobay zinda ho jayenge.
When there's an effort of deen, all the aspects of deen will be rejuvenated.
Logon mein talab aa jayegi.
There will be demand in
Allah ki muhabbat aa jayegi.
They'll have the love of Allah.
Akhirat ki fikr aa jayegi.
And the concern for the life after.
Rasool Allah sallallahu alaihi wasallam ki muhabbat aa jayegi.
The love of Nabi sallallahu alaihi wasallam.
Amal ki amal ka shauk aa jayega.
And they have the love for good amal.
Amal ki qeemat unko maloom ho jayegi.
And they understand the value of amal.
Deen ki mehnat kya hogi, جن چیزوں سے دین آیا کرتا ہے سارے دروازے کھل جائیں گے.
And through the effort of deen, we open up the doors for the other actions of deen.
یہ اہمیت ہے سمجھنے کے بعد ہے کہ ہر مسلمان کو دین کی محنت میں حصہ لینا کیسا ضروری ہے.
That's how we need to understand this is the importance of the effort of deen.
اور ضرورت میرے دوستو پوری دنیا میں امت مسلمہ جس حال میں ہے وہ ضرورت کی ترجمان ہے.
And the demand, my dear brothers, if you look at the condition of the ummah, we see the demand.
ابھی ساؤتھ امریکہ جانا ہوا بہت سے علاقوں کے اندر.
ماشاء اللہ مفتی صاحب جس کی بیک ان ساؤتھ امریکہ.
وہاں کی صورت حال یہ ہے کہ 50% مسلمان غیر عورتوں سے غیر مسلم عورتوں سے شادی کیے ہوئے ہیں بعض بعض علاقوں میں پورے پوری کنٹری میں.
اس ان دا ہول کنٹری از مور دین 50% آف دا پیپل دیئر آر میرینگ نان مسلم لیڈیز.
اور ان کی برائی بھی دماغوں میں نہیں.
دے ڈونٹ ایون انڈرسٹینڈ دی رامفیکیشنز آف دیٹ ایکشن.
اور اس سے آگے کی بھی بات بولوں میں آپ سے, جو دیندار لوگ ہیں ان کے دماغ میں بھی اس کی برائی نہیں ہے.
Even those that are considered religious, they don't understand the wrong that is in this action.
دسترخوان کے اوپر کھانے پہ بیف آیا ہوا تھا.
So we sat down, we were having food and there was beef brought into the
sun. ساتھی خدمت کر رہے تھے.
People were doing خدمت.
کون سا گوشت ہے یہ پوچھا ہم نے.
So I just asked, what type of meat is this?
کہنے کہ یہ بیف ہے.
This is beef.
اسی وجہ سے تو غیر مسلم بچے ہیں ہمارے نوجوان بچوں کے ساتھ بہت زیادہ دلچسپی رکھتے ہوئے.
He said, this is why the non-Muslim girls are interested in the Muslim boys.
یہ وہ آدمی فخر سے بول رہا ہے, دیندار ہے, بلاغت والا ہے.
This is somebody who is بظاہر دیندار, he has a beard and he's
دعوت کا ساتھی ہے.
Somebody who spent time, he's saying this out of pride.
कोई उसके दिल में बुराई नहीं है, वो बोल रहा है कि औरतों के मुतवज्जे होने की वजह यही है बोले.
He doesn't understand the wrong behind that sort of thinking.
हुजूर ने फरमाया कि जब बुराई को देख के आदमी खामोश होने का आदी हो जाता है तो तशाबहत कुलूबुहुम.
Nabi sallallahu alaihi wasallam saying that when we stay silent when we see sins, then the you know the good and the bad gets mixed up in our hearts.
और जो बुरे लोगों का दिल होता है अच्छे लोगों का दिल वैसे ही हो जाते हैं.
And then the hearts of the good people turns towards the hearts of the bad people.
फिर उसके बाद अल्लाह तबारक व तआला दोनों पे मिला के लानत भेजते हैं.
And then Allah subhanahu wa ta'ala combines their hearts and then he curses them. As we see in this ayah that those that became disbelievers, they were cursed on the tongues, was it Dawud alayhi salam.
Puri ummat muslima safar karenge to pata chalega kya hal hai zarurat ka.
Once we see the conditions of our fellow brothers, we have the feeling of how much effort that needs to be made.
Taqaza jo hai wo zarurat ki buniyad par hi ko kehte hain.
The demand for deen is there based on the need for deen.
Aur taqaze ki buniyad par nafar ka mutalba hai.
And based on the demand, that's why there is a need to go on the path of Allah.
Jab tum fir tum fan firu, jab tumse safar ka taqaza kiya jaye to safar karo.
When you ask to go on the path of Allah subhanahu wa ta'ala, you should go.
Kya matlab hai safar ka mutalba ka?
What does that mean to be asked to go?
Taqaza ho.
That there is a need.
Taqaze ka matlab kya hai?
What does that mean to be there need?
Ki zarurat ho logon mein aur pahunchne ki.
That there is a need to go in amongst the people.
Unke paas talab nahi rahi.
Because they don't have the desire themselves.
Ahmiyat nahi rahi deen ki.
Nor do they understand the importance of deen.
Wo care nahi kar rahe Allah ki narazgi ki.
They don't care about the displeasing of Allah.
Allah ke napasandida unki pasand ban gayi.
That the things that displease Allah becomes those things that please them.
Aur jo Allah tumhare ko bata ki pasandida cheeze hain wo unki napasand ban gayi.
And those things that please Allah subhanahu wa ta'ala, they become things that displease them.
पूरी दुनिया में इसकी जरूरत है मेरे दोस्त.
So my dear brothers, there is a need for this all throughout the world.
इसीलिए अल्लाह ने इसका हुक्म उम्मत मुसलमान के जिम्मे रखा है.
That's why Allah Taala has commanded the ummat.
इसकी जरूरत हमेशा पड़ती रहेगी.
Because there will be a continuous need for this.
पूरी दुनिया के अंदर इसका तकाजा आता रहेगा.
Because throughout the world there will be a need to go.
इसीलिए इसको अल्लाह का हुक्म समझ के करना है.
That's how we should do this, considering it a commandment from Allah.
बहुत से लोगों के ज़हन में है कि ये सवाब का काम है.
Some people think, oh, this is a good.
अगर करनी है तो सवाब की चीज है.
If you do this, you get.
और अगर ना करें तो भी कोई बात नहीं है.
But if you don't do this, then it's okay.
अल्लाह का हुक्म है मेरे दोस्तों.
No, my dear brother, this is a commandment from Allah.
सवाब तो है इसमें, लेकिन हुक्म है ये.
Yes, definitely, there's reward, but it's also a commandment.
और ऐसा नहीं है कि ये हुक्म ऐसा है कि ना करें तो चल जाएगा. ना करने पर वईद है.
And it's not just, oh, if you don't do it, it's okay. No. If you don't do it, then there is a warning.
और जिस चीज पर वईद होती है उसका करना जरूरी होता है.
And if something that we're warned about, then we have to do.
नमाज के छोड़ने पर वईद है.
Just like there's a warning for leaving prayer.
रोजे के छोड़ने पर वईद है.
There's a warning for leaving the first fasting.
ज़कात के छोड़ने पर वईद है.
There's a warning for not doing zakat.
हज के छोड़ने पर वईद है.
There's a warning for not doing hajj.
इसका मतलब ये चीजें फर्ज हैं.
Means that these things are fuzz.
ऐसे दीन की मेहनत के छोड़ने पर वईद है.
That's why there's a warning for leaving the effort of deen.
और ये इंफरादी नहीं है, इज्तिमाई है.
And it's not individual, it's collective.
पूरी उम्मत के मुसलमान गिर जाएगी मुसीबत में.
And if we don't do this, the whole ummah will be involved in problems.
सबको पकड़ा जाएगा.
And everyone will be.
सबको सजा दी जाएगी.
Everyone will be punished.
सबको परेशानी होगी.
Everyone will be worried.
और ये दुनिया में भी होगा और आखिरत में भी होगा.
In this world and the life hereafter.
लिहाजा फरमाइए कि कितनी इसकी वो है शिद्दत है अल्लाह के पास.
Can you imagine how the necessity for this?
और इसी वजह से अल्लाह ने इसकी फजीलतें बनाई.
That's why Allah Taala told us about the benefits of this.
बेशुमार फजीलतें.
Many benefits.
इतनी ज्यादा हैं, इतनी ज्यादा कि सहाबे किराम को इनकी फजीलतों को सुनने के बाद अपनी जगह पर रहना मुश्किल हो गया था.
It was so much that it was hard for sahaba kiram to stay at home.
Sahaba को पकड़ पकड़ के रोकना पड़ा.
Sometimes they had to stop the sahaba kiram from going.
एक ऐसी भी आयत नाजिल हुई कि सब चले जाएंगे तो कैसे काम चलेगा.
In fact, there's an ayat that says that if everybody left, who would take care of somebody?
मुमिनुना लियल फिरू काफा. सारे ईमान वाले जाने के लिए थोड़े ही भाई, ऐसा नहीं मशवरे से रहो तो भी.
He said, no, not everybody can go. You go stay through mashwara.
Allah Pak ka ye farman ke sab na chale jaye, wo kab hoga mere dost? Allah se parwa.
So when will this happen that Allah Pak is stopping people from going?
Ye koi rehne nahi chah raha tha.
No one wanted to stay.
Na jawan, na bura, na tandurust, na bima.
not young, not old, not healthy, not sick,
نہ غریب نہ امیر,
not rich or poor,
جس کے پاس وسائل ہے وہ بھی, جس کے پاس نہیں ہے وہ بھی,
whoever had the means he definitely, but even those who didn't have the means,
دین کے معنی کے لیے تو ان کو اس کی بھی فکر نہیں تھی کہ ان کے پیروں میں چپل ہیں یا نہیں.
Even for the effort of deen, they didn't care even if they had shoes on their feet.
پوری کی پوری صحابہ کی جماعت, پورے لشکر کے پاس چپل ہی نہیں تھی.
There was a time when the whole army didn't have any shoes.
جب راستے میں چلتے چلتے پیروں پہ مار لگ کے خون نکلنا شروع ہوا تو کپڑے لپیٹ گئے.
So as they were traveling and when their feet got bloody, then they tied some rags to their feet.
اس پورے غزوے کا نام ہی غزوے ذات الرقاہ پڑ گیا.
This whole expedition was titled the expedition of the rags.
جن کو چپل کی فکر نہیں تھی ان کو کس بات کی تھی ہوں گی اپنے دادا کو.
So if those people didn't worry about shoes, what were they thinking about?
کھانے کی نہیں تھی.
Not about food.
پہننے کی نہیں تھی.
Not about clothes.
راحت کی نہیں تھی.
Not about ease.
سردی گرمی کی نہیں تھی.
Or cold or hot.
اللہ کا حکم ہے.
They just understood this.
حکم کے سامنے حال کی پرواہ نہیں کرتے تھے.
That they didn't care. I have to go.
حالات کو نہیں دیکھنا ہے, احکام کو دیکھنا ہے.
They don't look at their conditions, they look at the commandments.
احکام کے اوپر چلنے پر اللہ پاک حالات کو درست کر دیں گے.
And if we act upon the commandment, Allah SWT will fix our conditions.
احکام کو پورا کرنے میں جو ذمہ داریاں ہیں ان کی طرف پورا دھیان دینا چاہیے.
So those needs that are there to fulfill the commandments, that's what we should be paying attention
to. حالات کی وجہ سے حکم نہیں روکنا ہے.
But we shouldn't stop the commandments or actual commandments.
صحابہ نے میرے دوستو یہی بتایا ہے.
This is what we see from
the Bible. یہی سکھا ہے سرکار
کے دوارے. This is what they did and this is what they taught us.
اس وقت پوری امت مسلمہ میں سفر کی ضرورت ہے.
That's why we travel throughout the whole امت مسلمہ.
لوگوں میں گھس کے ان تک پہنچ کر محنت کرنے کی ضرورت ہے.
And to go and reach them and talk to them individually.
جزیروں میں جانے کی ضرورت ہے.
Go to islands.
دیہاتوں میں جانے کی ضرورت ہے.
Villages.
غریب ملکوں میں جانے کی ضرورت ہے.
Poor countries.
امیروں میں جانے کی ضرورت ہے.
To rich countries.
جب بہت زیادہ غربت میں بھی پریشانی ہوتی ہے بہت امیری میں بھی ہوتی ہے.
Because there's problems in being too poor and also being too rich.
بہت بڑا مالدار آدمی اپنے آپ کو دین سے اوپر سمجھتا ہے کہ میں دین والا آدمی نہیں ہوتا.
Someone who's too rich, he thinks, oh, I don't need this thing.
وہ دین سے اپنے اوپر سمجھتا ہے.
He thinks, I'm better than this.
حالانکہ وہ زیادہ محتاج ہے.
Even though he needs it the most.
سب میں محنت کرنے کی ضرورت ہے.
We need to work on everyone.
اس لیے اللہ پاک نے مجھے اور آپ کو ایک موقع دیا ہوا ہے میرے دوستوں.
That's why my dear brothers, Allah SWT has given us this opportunity.
زندگی کب تک ہے نہیں بول سکتے.
We don't know how long we'll be alive.
یہ مواقع ہمارے پاس کب تک ہے نہیں بول سکتے.
And these opportunities, how long they'll be here, we don't know.
جو سہولتیں اللہ نے دی ہیں میرے دوستوں بہت زیادہ ہیں.
And these, the ease that we have is so much.
ان کی قدر کرنا ہے.
And we should take advantage of this.
اور اپنے دین کے تقاضوں کو سمجھنا ہے.
And to understand the needs of the deen.
اور اللہ کے تعلق کے تقاضوں کو سمجھنا ہے.
And to understand the needs for the relationship with Allah SWT.
اور حضور پاک صلی اللہ علیہ وسلم کے تعلق کے تقاضوں کو سمجھنا ہے.
And understand the need of our relationship with Nabi صلی اللہ علیہ وسلم.
اللہ کا حق ہے یہ.
That this is the right of Allah.
یہ اللہ کے نبی کا حق ہے یہ.
This is the right of the Nabi of Allah.
ہم اصل آخرت میں انجوائے کریں گے. آرام کی زندگی وہاں کی ہے.
Inshallah we will be in ease and pleasure.
یہاں محنت مجاہدہ کرنا ہے.
This world is for efforts.
یہ محنت کی جگہ ہے.
This is the plane of effort.
جتنا زیادہ اپنے کو تیار کریں گے محنت کے لیے اللہ پاک اتنی مہربانی ہمارے ساتھ فرمائے.
The more we make the effort, the more Allah SWT will send blessings upon
us. اتنے راستے کھولے گا.
And open the path for us.
جتنا جہد ہوگا اتنی ہدایت ہوگی.
More the effort, the more the
hidayah.
More that those who strive in the path of Allah SWT, Allah SWT opens the paths of guidance for them. So my dear brothers, there is a need to travel all throughout the world.
इसलिए जो लोग सारे आलम में सफर करने के काबिल हैं उनको बेरून के अस्वार की तरतीब बनाना है.
Those who can, they should definitely make be ready to travel throughout the world.
اور جو بیرون نہیں جا سکتے ان کو اندرون کی ترتیب بنانا ہے.
Those who can't, then they should travel inside the country.
اور اندرون کی ترتیب چار چار مہینے کی بنانا ہے.
And make the ترتیب for 4 months.
یہ بس سوچو کہ چار مہینے کہاں سے ہم نکال سکتے ہیں.
And don't think how am I going to spend 4 months.
چار مہینے نکالنا بہت آسان ہے.
It's easy, my dear brother.
ساری دنیا نکال رہی ہے.
Everybody is doing it.
بڑے امیر بھی نکال رہے ہیں غریب بھی نکال رہے ہیں.
Rich and poor.
اس کے واسطے پیسہ بہت ہونا ضروری نہیں ہے.
We don't need to have too much money.
اور فرصت ہونا ضروری نہیں ہے.
Or too much time.
بیوی مر جانا ضروری نہیں ہے.
We don't have to be a widower.
وہ زندہ رہ سکتی ہے.
It's okay if she's alive.
بچے بھی رہ سکتے ہیں.
It's okay to have kids.
یہ اللہ تبارک و تعالیٰ کی ترتیب ہے کہ بیوی بچوں میں اللہ برکت دیتا ہے.
And we see that those who go on the path of Allah, Allah will bless them in their families.
کاروبار میں برکت ہوتی ہے.
And in their business.
رزق میں سہولت ہوتی ہے.
And in their risk.
لوگوں میں اللہ پاک عزت دیتا ہے.
And Allah gives respect.
ان کی حیثیت بڑھتی ہے.
And gives them honor.
اس لیے میرے دوستوں ہم سب کو ارادہ کرنا ہے.
So my dear brothers, everybody should be
سب کریں گے انشاءاللہ.
انشاءاللہ
اللہ پاک مجھے اور آپ
سب
کو
توفیق بیرون کے لیے 4-4 مہینے کے لیے بتاؤ, بیرون کی جماعتوں کے لیے 5 مہینے کے لیے, اور اندرون کے لیے بھی بتاؤ, ہر ساتھی نام لکھو.
Do it now or later? No.